तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
अब भने पालो भएको छ यो सप्ताहको नेपाल प्रसङ्गको र आजको विषय चाहिँ नेपाल र अस्ट्रेलिया दुवै ठाउँमा सम्बन्धित छ र अस्ट्रेलिया सरकारको विदेश मामिला र व्यापार विभागले चाहिँ हरेक वर्ष योग्य व्यक्तिहरूलाई छात्रवृत्ति अर्थात् स्कलरसिप प्रदान गर्ने गरेको छ र यिनै छात्रवृत्तिमा पढेर अहिले नेपाल गएर काम गरिरहेका चारजना महिलाहरूसँग हामीले कुरा गरेका छौँ। नेपाल संवाददाता सेवा भट्टराईले उनीहरूको अध्ययन, अस्ट्रेलियाको अनुभव र नेपालमा गरिरहेको काममा त्यसले पारेको प्रभावका बारेमा कुराकानी गरेकी छिन्। सबैभन्दा पहिला चाहिँ हेमा भट्टको अनुभव सुनौ। नीतिमा काम गर्ने अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट नामक अन्तर्राष्ट्रिय संस्थाकी राष्ट्रिय व्यवस्थापक चाहिँ उनी हुन् र अस्ट्रेलियामा छात्रवृत्तिमा पढ्ने उनको योजना चाहिँ कसरी बनेको थियो त?
मलाई चाहिँ पढ्दाखेरि जहिले पनि स्कलरसिपमा पढ्न चाहे चाहिँ राम्रो हुन्छ र द्याट्स अ साइन अफ अ गुड स्टुडेन्ट भन्ने जस्तो चाहिँ लाग्थ्यो होइन। अनि अस्ट्रेलिया अवार्डलाई चाहिँ स्कलरसिपकै लागि ट्राई गरेको थिएँ। युनिभर्सिटी अफ मेलबर्न चुज है विच आई फाउन्ड युनिभर्सिटी अफ मेलबर्न इज नम्बर वान लिडिङ पब्लिक हेल्थ स्कुल त्यो टाइमको थियो, अहिले पनि छ।
अस्ट्रेलियाको शिक्षा र नेपालको शिक्षा के कस्तो फरक पाउनुभयो तपाईँले?
मैले त्यति दिनै बेला मास्टर्स इन पब्लिक हेल्थ सोच्यो गर्नुभन्दा अगाडि मैले मास्टर्स इन सोसियल इन्जिनियरबाट पढेको थिएँ त्योबाट होइन। अब मैले ठ्याक्कै मास्टर्स एजुकेसनकै कम्पेरिजन गर्नुपर्दाखेरि जुन वेमा हामीलाई त्यहाँ पढाइन्छ र जुन सिस्टम्समा हामीलाई एक्सपोजर हुन्छ सायद त्यो 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 टाइममा त्यति बेला नेपालमा अभाइलेबल छैन। हामीसँग आर्टिकल्सको एक्सेसको कुराहरूदेखि लिएर बुक्सको एक्सेसको कुराहरूदेखि लिएर जुन नेपालमा चाहिँ हामीले बुक्सहरू फोटो कपी अथवा कुनै फोटो कपी पेपर भर्जनमा हेर्थ्यौँ भने त्यहाँ चाहिँ एक्चुअल बुक्सहरू पढ्न पाउने होइन र टिचर्सहरू पनि मोर एक्सपिरियन्स र रिसर्च सफ्टवेयरहरू पनि हामी युज गर्छौँ जुन नेपालमा चाहिँ हामी कपी सिरियलहरू अलिकति कपी भर्जनहरू युज गर्छौँ भने त्यहाँ चाहिँ हामीलाई त्यसमा एक्सपोजर दिने त्यहाँ सिकाउने त्यस्तो लगायतका यावत कुराहरूमा चाहिँ
व्यक्तिगत रूपमा जस्तो अब त्यहाँको जनजीवन अथवा खानपिन, मौसम, साथीहरू त्यस्तो कुराहरूमा चाहिँ अस्ट्रेलियाको अनुभव कस्तो रह्यो तपाईँको?
फ्रेन्ड सर्कल पनि एकदम वाइडर सर्कल हुन गयो। कुनै न कुनै पनि इभेन्टहरू भइराखेकोले गर्दाखेरि चाहिँ हामी अवार्ड सर्कलको साथीहरू चाहिँ धेरै बनाउन चाह्यौँ। अफ्रिका, पाकिस्तान, बङ्गलादेश अनि पपुवानिगिनी सर्बियन्सहरूको साथीहरू बनाउन पाउँदा चाहिँ एकदम खुसी पनि भएको थियो। त्यो कलेजमा चाहिँ एउटा राम्रो कुरा के थियो भने हामीलाई मेन्टर्सहरू भनेर एभाइलेबल हुन्थे र मेन्टर्सहरूसँग हामीले चाहिँ सिक गर्न सक्छौँ आफूलाई कुनै एरियामा त्यो लागिरहेको छ कि क्लासको लेक्चर्सहरूले मात्रै सुनेन भने मेन्टर्सहरूको सपोर्टहरूले चाहिँ सिक गर्न सक्ने चाहिँ एउटा वातावरण पनि थियो।
कस्तो यादहरू, कस्तो सम्झनाहरू छन् तपाईँको अस्ट्रेलियाको चाहिँ?
मलाई रमाइलो चाहिँ के लाग्छ भने आई युज टु ड्राइभ साइकल टु स्कुल टु प्रिभेनियन अनि त्यो बाटो अनि त्यो सस्ताको मिस हुन्छ कि आई स्टार्ट थिङ्किङ कि म अफिस जाँदाखेरि यहाँ पनि प्याकिङ गरेर जाउँ भनेर त ड्राइभर नपसिदिउँ कि यता चाहिँ।
त्यहाँ सिकेको कुराहरू नेपालमा कसरी लागू गरिराख्नु भएको छ?
त्यो चाहिँ कोही नेपालबाट पढ्दै हुनुहुन्छ र कोही अस्ट्रेलियन कोही युनिभर्सिटीबाट पढ्दै हुन्छ भने एउटा चाहिँ चान्सेस अफ सेलेक्सन गेट इन्क्रिज हाई हुन्छ। हामीले जस्तो रिसर्चहरू गर्छौँ, एभिडेन्सहरू जेनेरेट गर्छौँ, त्यस्तो एभिडेन्सहरू कसरी पोलिसीलाई इन्फ्लुएन्स गर्छ भन्ने खालको कुराहरू हामीले पढ्छौँ होइन। अरूले गरेका कामहरूलाई रिलेट गराएर उहाँहरूले गरेको कामलाई उहाँहरूले आर्टिकलमा राख्नुहुन्छ र त्यसलाई चाहिँ हामीले पढ्थ्यौँ भनेपछि कोभिडमा चाहिँ अब जस्तो म र मेरो टिमले चाहिँ हामीले बसेर कोभिडको डिफ्रेन्ट सिनारी माइल्ड, मोडरेट, सिभियर सिनारीमा चाहिँ हामीले कस्ट गर्यौँ। लाई चाहिँ हामीले एउटा फाइनेन्सियल गाइडलाइन अथवा रेगुलेसनमा चाहिँ ट्रान्सलेट गरेर सिक्नु भन्दा नेपाल सरकारले पब्लिक सेक्टर, पब्लिक हस्पिटल र प्राइभेट हस्पिटलबाट सर्भिसेसहरू चाहिँ कोभिडका लागि पर्चेज गरे। हस्पिटलहरूलाई के बेस्ट रिइम्बर्समेन्ट गर्नुभयो, कोही माइल्ड भएको, सिभियर भएको, मोडरेट केसेसहरू भए कति केसेसहरू हस्पिटल ट्रिट गर्छ त्यही अनुसार हामीले कस्ट गरेको जुन प्याकेज छ उसको चाहिँ जस्तै माइल्डलाई चाहिँ 37,000, मोडरेटलाई चाहिँ 14,000 र चाहिँ सिभियरलाई चाहिँ 22,000 गर्दै हामी पर डे पर कस्ट निकाल्यौँ जुन चाहिँ नेपाल सरकारले युज गर्यो र कोभिडको केसमा त्यो एजुन भएर गएर त्यो लागु पनि भयो। भनेपछि पछाडि कसरी चाहिँ हामीले जेनेरेट गरेको एभिडेन्सेसहरूले चाहिँ कसरी पोलिसीमा इन्फ्लुएन्स भएर कसरी तिनीहरू इम्प्लिमेन्ट गर्छन् र एउटा रियल लाइफ प्रब्लमलाई चाहिँ कसरी ट्याकल गर्न सकिन्छ भन्ने खालको कुराको जुन पढिएको थियो त्यो चाहिँ वर्ड साइटिङमा चाहिँ एप्लाई गर्न पाएको म खुसी हुन्छु।
र श्रोतावृन्ती थिइन् अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट नामक अन्तर्राष्ट्रिय संस्थाकी राष्ट्रिय व्यवस्थापक हेमा भट्ट. अब भने प्रेसका उदासको अनुभव सुनौ. उनी चाहिँ समावेशी शिक्षाको अध्ययन गरेर सर्लाहीका विद्यालय समावेशी बनाउनमा काम गरिरहेको ह्यान्डिक्याप इन्टरनेसनलमा आबद्ध छिन्.
हजुर, म अस्ट्रेलिया 2019 गएको थिएँ.
हजुर,
म मास्टर्स इन इन्क्लुजिभ एजुकेसन गर्न गएको हो. कन्सिडरिङ कल्चर अनि डाइभर्स पपुलेसन भएको हिसाबमा चाहिँ आई रियली वान्टेड टु ट्राई उता अप्लाई गर्नलाई. त्यतिखेर चाहिँ वान अफ द मोस्ट लिभेबल सिटीमा पनि परेको थियो चाहिँ अस्ट्रेलिया.
अस्ट्रेलियाको एजुकेसन कस्तो लाग्यो तपाईँलाई? नेपालको सँग के फरक लाग्यो कि?
मेरो त एक्सट्रिमली फरक थियो अनि एकदमै डिफ्रेन्ट होइन. अब असाइनमेन्ट गर्नेदेखि लिएर टिचर्सले टिच गर्नेदेखि लिएर इन्टायर एजुकेसन सिस्टम नै एकदमै डेभलप लाग्यो. स्पेसली मैले लिएको इन्क्लुजिभ एजुकेसनमा अस्ट्रेलिया इज रियली गुड अनि देयर मुभ सो मच फरवर्ड इन टर्म्स अफ पोलिसिज. हुन त मेलबर्न भन्दा क्विन्सल्यान्डहरू अझै बेटर छ इन्क्लुजिभ एजुकेसनमा, तर पनि इन्क्लुजिभ एजुकेसनको इन्टायर पर्सपेक्टिभ हेर्दाखेरि चाहिँ अस्ट्रेलियन एजुकेसन सिस्टम नै इन्क्लुजिभ हुन लाइक हुँदैछ होइन. म एक वर्ष चाहिँ अन क्याम्पस पढ्यो भने अर्को वर्ष चाहिँ मैले अनलाइन पढाएँ होइन. त्यो अनलाइन पढ्दाखेरि पनि केही पनि ग्लिचेस थिएन कि. म मेरो लेक्चरहरूसँग पनि इन्टच थिएँ, एकदमै डेडिकेटेड सेसन्सहरू थियो, एकदमै इन्टरेक्टिभ थियो होइन. सो मेरो लर्निङ चाहिँ एकदमै अपग्रेड भएको छ. अनि
पर्सनल एक्सपिरियन्स चाहिँ कस्तो भयो तपाईँको?
इट्स वन्डरफुल लर्निङ मेरो लागि पनि. मलाई नै आफै एकदमै इम्पथेटिक बनाएको छ होइन अस्ट्रेलियाले. अनि आफै नै कसरी कन्सिडरेट हुने, अब कसैको लागि सोच्दा अरू कसैलाई कन्सिडरेट भएर हेर्दाखेरि कसरी धेरै चेन्ज ममा पनि आएको छ. अरूसँग बोल्ने गर्नेमा पनि मेरो धेरै चेन्ज भएको छ जस्तो लाग्छ होइन. इन टर्म्स अफ फन पनि मैले धेरै कुरा एक्सप्लोर गर्न पाएँ होइन, इभेन्ट्सहरू अटेन्ड गर्न पाएँ.
अहिले आएर नेपालमा चाहिँ के काम गरिराख्नु भएको छ?
हजुर, अहिले चाहिँ म ह्यान्डिक्याप इन्टरनेसनल भन्ने अर्गनाइजेसनमा आबद्ध छु. सर्लाहीको स्कुलहरूमा इन्क्लुजिभ एजुकेसन कसरी डेभलप गर्ने, इन्क्लुजिभ एजुकेसनको पर्सपेक्टिभ, डिसएबिलिटी र इन्क्लुजन कतिको इम्पोर्टेन्ट छ, त्यस्तो कुराहरूलाई प्रायोराइज गरेर एज अ प्रोजेक्ट अफिसर काम गरिरहेको छु.
अस्ट्रेलियामा पढ्नु भएको कुराहरूले चाहिँ तपाईँको काममा कतिको इन्साइट, इनपुट्स अथवा हेल्प दिइरहेको छ?
कुनै पनि स्कुललाई कसरी इन्क्लुजिभ बनाउने, के अप्रोचेसहरू युज गर्न सक्छौँ, के इन्टरभेन्सन्सहरू छ, बच्चालाई स्क्रिन गर्नु कतिको इम्पोर्टेन्ट छ, त्यसपछि उहाँहरूलाई स्कुलसम्म पुऱ्याउन हामीले कुन कुन लेभलमा सपोर्ट गर्न सक्छौँ, इन्डिभिजुअल लेभलमा, कम्युनिटी लेभलमा, स्कुलको लेभलमा हामीले के गर्दाखेरि हुन्छ भन्ने त्यो एउटा कुरा पनि सिक्यो भने सानो मोडिफिकेसनले गर्दाखेरि त्यो कुनै पनि चिल्ड्रेन स्कुलमा उसको एकाडेमिकदेखि उसको पर्सनल लर्निङमा कति फरक आउन सक्छ भन्ने चाहिँ आई थिङ्क वान अफ माई ग्रेटेस्ट लाइक त्यो चाहिँ मैले एउटा सिकेको र यहाँ इम्प्लाइ गर्न सकेको कुराहरू छ. त्यहाँ जे जे पढाएको छु मैले त्यही गर्न पाउँदा आइम सो प्रिभिलेज यो कुरामा चाहिँ.
भर्खर तपाईँले सुन्नुभयो प्रेसका उदासको अस्ट्रेलियाली पढाइको अनुभव. र त्यस्तै हाल नेपालको त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरिरहेकी मधु नेउपाने अङ्ग्रेजी शिक्षा विषयमा पोस्ट डक पनि गरिरहेकी छिन्. अस्ट्रेलिया अवार्डसँगको उनको यात्रा चाहिँ कस्तो रहेको छ त?
एक फेर बाहिर गएर पढेर आउन पाए हुन्थ्यो भन्ने लागिरहेको बेला मैले फेरि होइन यो अस्ट्रेलिया अवार्ड भन्ने पनि छ भन्ने थाहा भयो. अनि मैले भरे त्यतिखेर अस्ट्रेलिया अवार्ड स्कलरसिपमा सेलेक्ट भएर.
अस्ट्रेलियाको शिक्षण र नेपालको पढ्ने पढाउने तरिकामा के फरक पाउनुभयो?
त्यति अब हामीले पढ्दाखेरि कोर्स बुकहरू यो पढ्नुपर्छ भन्ने भएको सबै भेटाउने अवस्था हुन्थेन. रिसर्च मेथोडोलोजी भन्ने कोर्स आफैले यहाँ पढाइ पनि राखेको थिएँ, तर त्यति हुँदा हुँदै पनि साँच्चै रिसर्च के हो भन्ने चाहिँ अलि सिक्न बाँकी नै रहेछ भने जस्तो मलाई अस्ट्रेलियामा गएर पढ्दाखेरि भएको थियो. त्यहाँ चाहिँ स्रोत साधनको जति पनि चाहिएको कुराहरू खोजेको कुराहरू पढ्नलाई कमी भएन.
सो अस्ट्रेलियामा व्यक्तिगत रूपमा चाहिँ व्यक्तिगत अनुभव चाहिँ कस्तो रह्यो?
अस्ट्रेलियाको लाइफ स्टाइल चाहिँ एकदमै मन पर्यो मलाई. त्यहाँको वातावरण पनि यताउता सबैतिर अलि राम्रो, अलि ओपन स्पेस पनि प्रशस्त भएको. भाइ बहिनीहरू धेरैजना यहाँबाट पढ्न भनेर जानुभएकोहरू पढाइमै डेडिकेटेड भएर लाग्न चाहिँ अलिकति गाह्रो हुँदो रहेछ. आफैले काम गरेर पढ्ने हो भने चाहिँ अरू हिसाबले मलाई कहिले त्यस्तो अब कल्चरल सक भन्ने पनि भएन. अनि साथीहरू पनि अरू कन्ट्रीबाट आएका पनि त्यो अस्ट्रेलिया अवार्डमा पाएर अरू कन्ट्रीबाट आएकाहरूको पनि बेला बेलामा प्रोग्रामहरू भइराख्ने, त्यस्तो हुँदाखेरि एकदमै राम्रो मलाई चाहिँ अत्यन्तै प्रोडक्टिभ बसाइ भयो अस्ट्रेलियाको. मलाई त्यो एउटा मेजर त युनिभर्सिटीकै सम्झना आउँछ होइन, अब एकदमै त्यो रिसोर्सफुल लाइब्रेरी. अनि अर्को चाहिँ हामी अस्ट्रेलिया अवार्ड हुँदाखेरि विभिन्न कार्यक्रमहरू आयोजना गरेर त्यो त्यहाँ प्रोग्राममा आएको मान्छेहरू भए, अरू अरू देशबाट भएको साथीहरू भएर घुम्न पनि गयौँ. अर्को चाहिँ पब्लिक ट्रान्सपोर्टेसन पनि एकदमै राम्रो छ.
अनि अस्ट्रेलियामा पाएको शिक्षालाई नेपालमा चाहिँ कसरी उपयोग गरिराख्नु भएको छ?
साँच्चै रिसर्च भनेको के हो भन्ने कुरा, त्यो फर्केर आइसकेपछि मैले त्यो मेरो विद्यार्थीहरूलाई गर्ने थेसिस सुपरभिजनमा त्यो कुरा लागू गर्न सकेँ. हाम्रो यहाँ परीक्षा हुन्छ भने त्यहाँ अस्ट्रेलियामा मास्टरमा पनि खालि कोर्स वर्क भन्ने मात्रै छ. म अस्ट्रेलिया जानुभन्दा केही समय अगाडि नेपालमा हाम्रो त्रिभुवन युनिभर्सिटीले पनि सेमेस्टर सिस्टम लागू गरेको थियो. 40% एसेसमेन्ट हुन्छ. अनि मैले त्यो अस्ट्रेलियाबाट फर्किसकेपछि साँच्चै एसेसमेन्ट भनेको के रहेछ, विद्यार्थीलाई के गराउने रहेछ, कसरी त्यो ग्रेडिङ गरिँदो रहेछ, इन्डिभिजुअल्ली टिचरले कमेन्ट गरेर कहाँ के पुगेन, के भयो, कति नम्बर आयो भने किन आयो, के हुँदाखेरि कस्तो नम्बर आउँछ भनेर पहिल्यै चाहिँ एकदमै डिटेल रिभ्यू. अनि त्यो सबै हेरिसकेपछि यहाँ फर्केर आइसकेपछि मैले चाहिँ त्यो कुरा पनि एसाइनमेन्ट विद्यार्थीलाई दिँदा अहिले पनि म त्यो कुरालाई ख्याल गर्छु. र अर्को कुरा चाहिँ रिसर्चको सँगसँगै आउने पब्लिकेसन भयो. नेल्चा जर्नलहरूमा त्यस्तै एक दुईवटा लेखेको थियो, तर अलि अलि रिसर्चलाई रिगरस म्यानरमा रिसर्च गरेर केही भ्यालिड रिलायबल इन्फर्मेसन ल्याउने गरी पब्लिस गर्न सकिन्छ भन्ने गरी त्यो खाले केही पब्लिकेसन पनि त्यहाँबाट फर्केर आइसकेपछि मैले गर्न सकेँ. अनि कसरी त्यसलाई कोर्स प्लान गरेर पढाउने, जस्तो पहिला मैले के गर्थेँ भने पढाइन्छ, पढाउँदै जाँदा कहिले ढिलो कहिले चाँडो, लास्टमा गएर कोर्स सकिँदैन. अनि त्यस्तो त्यो अस्ट्रेलिया गइसकेपछि मैले के देखेँ भने त्यहाँ चाहिँ हरेक कोर्सहरू 13 weeksको हुन्थ्यो. त्यो चाहिँ हरेक कोर्सलाई सुरुमै विद्यार्थीलाई दिँदाखेरि कोर्स प्लान भनेर पहिलो विकमा के पढाइ हुन्छ, दोस्रोमा के हुन्छ, सबै त्यो क्लास भएन भने अर्को मेकअप क्लास हुने. भइसकेपछि मैले फर्केर आइसकेपछि त्यसरी नै त्यसलाई प्लान गरेर पढाउँदाखेरि धेरै त्यो स्किल त्यहीँबाट सिकेको.
र ती थिइन् मधु न्यौपाने. उनी चाहिँ त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरिरहेकी छिन् र उनको अनुभवपछि अब कृषिविद सुमा कार्कीको बारेमा कुरा गरौँ. उनी चाहिँ कृषि विभाग अन्तर्गत नीति निर्माणमा काम गर्छिन्। उनलाई पनि अस्ट्रेलियाको व्यावहारिक शिक्षा प्रणालीले नै आकर्षित गरेको बताउँछिन्।
यहाँको पढ्ने सिस्टम र बाहिरको पढ्ने सिस्टम डिफ्रेन्ट छ भन्ने सुनेको थिएँ। त्यसमाथि पनि अब अस्ट्रेलियामा चाहिँ लर्न बाई हार्ट अनि एक्जाममा राइटअप गर्ने त्यस्तो खालको छैन, डिफ्रेन्ट छ भन्ने सुनेको भएर चाहिँ मलाई अस्ट्रेलिया नै चुज गर्नु मन लागेको हो।
अस्ट्रेलियामा 2 वर्ष बस्नुभयो भन्नुभयो, त्यो 2 वर्षको एक्सपिरियन्स चाहिँ कस्तो भयो तपाईँको?
एकाडेमिकली चाहिँ मलाई त्यहाँको पढाइ चाहिँ एकदमै मन पर्यो होइन। जस्तो हामीलाई असाइनमेन्टहरू दिने, हामीले नयाँ नयाँ कुराहरू चाहिँ सर्च गरेर राइटअप गर्नुपर्ने, त्यसले गर्दाखेरि त्यो लिमिटेड नलेज हुँदो रहेछ होइन, एकदम ब्रोड नलेज गेन गर्नु सकिँदो रहेछ हामीले चाहिँ। म चाहिँ मेरो बच्चाहरू पनि लिएर गएको थिएँ, स्टुडेन्ट पनि स्टुडेन्ट नै हुनुहुन्थ्यो होइन, सबैजना होइन आफ्नो डेली रुटिनमा एडजस्ट भयौँ अनि फ्यामिलीमा टाइम पनि म्यानेज गर्नु सकियो, इन्जोय पनि गर्न सकियो सँगसँगै होइन, र त्यसको साथसाथै आफ्नो क्यारियरहरू पनि पढाइ पनि सँगसँगै लग्न सक्यौँ। त्यसले गर्दा चाहिँ एकदम सन्तुष्ट छु म चाहिँ त्यसबाट।
तपाईँको व्यक्तिगत एक्सपिरियन्सेसहरू हुन्छ नि नेपालभन्दा फरक के कस्तो लाग्यो त्यो कुराहरू चाहिँ?
अनि हामी चाहिँ यहाँ जस्तो तपाईँको 6 डेज काम गर्छौँ विकमा होइन, त्यहाँ चाहिँ 5 डेज मात्रै हुन्छ नि त युनिभर्सिटीहरू, अन्त रिमेनिङ 2 डेज त एकदम राम्रोसँग युटिलाइज भएको जस्तो लाग्यो कि मलाई। हामी चाहिँ यहाँ चाहिँ 1 डे साथीले बिदा हुँदाखेरि घरकै काममा इन्गेज हुने, बाहिर फ्रेन्ड्सहरूलाई होइन बाहिर घुम्ने चिजहरूलाई प्रायोरिटी नदिने हुन्थ्यो नि त, त्यहाँ गएपछि त्यो 5 डेज फुल टाइम चाहिँ हामीले पढाइमा अथवा आफ्नो काममा इन्गेज भएपछि रिमेनिङ 2 डेज चाहिँ हामीले बच्चाहरूलाई पनि होइन बाहिर घुमाउन लग्ने अथवा साथीहरूसँग भेट्ने त्यसको लागि टाइम म्यानेज गर्ने चाहिँ कन्सेप्ट विकास भएको जस्तो लाग्यो कि मलाई। म चाहिँ अलिकति आफ्नो हेल्थ कन्सियस भएर पनि अलिकति वेट लुज गर्न चाहन्थेँ कि, अनि त्यसपछि मैले जिम जोइन गराएको थिएँ होइन, जिम पनि बन्द भयो कि, अनि ला अब मेरो त्यो चाहिँ एक्टिभ हुन्न कि जस्तो फिल भएको थियो मलाई। तर त्यो लकडाउन टाइममा पनि मैले चाहिँ बिहान बिहान उठेर रेगुलरली त्यो एक्सर्साइजहरू गर्ने, आफ्नो बडी फिट राख्ने होइन, त्यो कुरामा चाहिँ मैले ध्यान दिन सकेँ र त्यो मैले म्यानेज गरेँ होइन, त्यो चाहिँ मलाई एकदम प्राउड छु.
यो चाहिँ किन तपाईँले नेपालमा गर्न नसकेर अस्ट्रेलियामै चाहिँ किन भयो यो चाहिँ?
त्यहाँ अब अरू मान्छेहरू देखाउनु सबै फिट हुन्छ नि त, मान्छेहरू चाहिँ घरबाट आएर जिम गरेर अनि त्यही चाहिँ ट्रेन गरेर क्लासहरू आउने त्यस्तो गरेको हुनाले चाहिँ मलाई पनि अलिकति इन्करेज चाहिँ हुन्छ के गर्नुपर्छ.
अनि जस्तो एग्रिकल्चर फिल्डमा चाहिँ तपाईँलाई पहिलेदेखि नै रुचि थियो?
तराईतिर हुर्केको म होइन, त्यही भएर हाम्रो चाहिँ अगाडि फ्लावरिङ गर्ने अनि पछाडि भेजिटेबल लगाउने त्यस्तो खालको चलन थियो नि त, अनि त्यसले गर्दा चाहिँ मलाई अलिअलि इन्ट्रेस्ट चाहिँ थियो पहिल्यैबाट होइन.
अनि अहिले चाहिँ एग्रिकल्चरमा के काम गरिराख्नु भएको छ नेपाल फर्केपछि चाहिँ?
यसमा चाहिँ म अहिले कृषि विभागमा छु, पोलिसिजहरू गाइडलाइन्सहरू यो क्रप सेक्टरको डेभलपमेन्टको लागि यिनीहरू चाहिँ फर्मुलेसन गर्ने अनि डिफ्रेन्ट एरियाज भएको कामहरू पनि हामी मोनिटरिङ पनि गर्छौँ विभाग भएको हुनाले.
अस्ट्रेलियाको पढाइले चाहिँ तपाईँलाई अहिलेको काममा कस्तो खालको इम्प्याक्ट परेको छ अथवा कतिको हेल्प परेको छ?
मलाई चाहिँ के लाग्थ्यो भने मैले चाहिँ पिएचडी भने चाहिँ एकदम धेरै पढेको हो जस्तो लाग्थ्यो होइन, तर त्यहाँ मास्टर्स गर्नु गएदेखि चाहिँ जस्तो पिएचडी चाहिँ तपाईँको एउटै सेक्टरमा हुने हो, तर मास्टरमा चाहिँ हामीले डिफ्रेन्ट कोर्सहरू लिन्छौँ नि त होइन. जस्तो अब मैले क्रप एनालाइस्ट फार्मिङ गरेँ होइन, अब त्यसमा क्रप्सहरूको बारेमा पनि पढेँ, इन्सेक्टहरू म्यानेजमेन्टको बारेमा पनि पढेँ, अलिकति लाइफ स्टकहरूको बारेमा पनि पढेँ होइन, अनि त्यहाँको फिल्डहरू पनि हामी भिजिट गर्न पायौँ कि त्यहाँ कसरी मान्छे किसानहरूले क्रप प्रडक्सनहरू गरिरहेछ, कसरी म्यानेजमेन्ट गरिरहेछ त्योहरू हेर्न पाइयो होइन. अनि त्यसले गर्दाखेरि मलाई चाहिँ जस्तो हामी चाहिँ एकदमै धेरै ल्यागिङ बिहाइन्ड छौँ एग्रिकल्चरमा जस्तो फिल भयो कि त्यहाँ हेरेर, जस्तो उनीहरूको चाहिँ किसानलाई एकदमै धेरै फर्मर छ, एकदम धेरै तपाईँको मेकानाइजेसन होइन, अनि प्रिसिजन एग्रिकल्चर पनि गइसकेको छ कि किसानहरू त्यहाँ चाहिँ, जब के भयो हाम्रो गर्दा हामी कमर्सियलाइजेसन नै एचिभ गर्न सकेको छैनौँ अहिले होइन. त्यो रिसर्चहरू हेऱ्यो भने पनि हाम्रोमा भइरहेको खालको एक खालको फाइन्डिङ्सहरू चाहिँ उनीहरूले 100 इयर्स अगाडि नै गरिसकेको छ कि, यहाँ आएर पनि जस्तो हाम्रो डे टु डे कामहरू गर्दा इन्साइट्सहरू चाहिँ दियो होइन, मैले बुझ्न सकेँ अझ डिपली सिचुएसनहरू र सजेसन्सहरू पनि राम्रोसँग लिन सकेँ जस्तो फिल हुन्छ मलाई.
र श्रोतावृन्द, भर्खरै हामीले सुन्यौँ चारैजना महिलाहरूको अनुभव, हेमा भट्ट, प्रेस्का उदास, मधु न्यौपाने र सुमा कार्की, जो चाहिँ अस्ट्रेलिया अवार्ड्स अन्तर्गतको छात्रवृत्ति लिएर अस्ट्रेलियामा अध्ययन गरेर अहिले चाहिँ नेपालमा गएर काम गरिरहेका छन्। र तपाईँको पनि यदि यस्तै अनुभव छ या तपाईँको अस्ट्रेलियाको पढाइ यात्रा चाहिँ कस्तो भइरहेको छ भनेर हामीलाई या हाम्रा श्रोताहरूलाई अनुभव सुनाउन चाहनुहुन्छ भने एसएमएस गर्नुहोस्। एसएमएस गर्ने नम्बर रहेको छ 0429996263, 0429996263, र हामीलाई फेसबुक र ट्विटरमा पनि एसबिएस नेपालीमा फलो र मेसेज गर्न सक्नुहुन्छ। र यो पुरा कुराकानी सहितको रिपोर्ट चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गई सुन्न र पढ्न सक्नुहुन्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।